यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रमुख तीन दलबीच शान्ति प्रक्रिया टुंग्याउन आवश्यक प्रक्रिया तत्काल अघि बढ़ाउने सहमति। पछिल्लो बाढ़ी पहिरोले अति प्रभावित 71 संकटग्रस्त स्थानीय तहलाई राहत रकम उपलब्ध गराउने सरकारको निर्णय। गैरावासीय नेपालीले नेपाली नागरिकता त्याग गरेको विवरण उपलब्ध गराउन निर्वाचन आयोगको सरकारलाई निर्देशन। र हमासका शीर्ष नेता याहिया सिनवार गाजा आक्रमणमा मारिएको इजरायलको भनाई।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रमुख तीन दल शान्ति प्रक्रिया टुंग्याउन आवश्यक प्रक्रिया तत्काल अघि बढ़ाउने सहमतिमा पुगेका छन्। बालुवाटारमा हिजो बसेको प्रमुख तीन दलको बैठकमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने विषयसँग जोड़िएका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गर्ने प्रक्रिया अघि बढ़ाउने विषयमा सहमति जुटेको हो। प्रधानमन्त्री निवासमा बसेको शीर्ष नेताहरूको बैठकले एक दुई दिनभित्रै सर्च कमिटिलाई पूर्णता दिने र त्यसपछि आयोग गठन गर्ने सहमति भएको बैठकमा सहभागी माओवादी नेता शक्ति बस्नेतले जानकारी दिनुभयो।
सर्च कमिटीलाई तत्काल पूर्णता दिएर आयोग गठनको प्रक्रिया अब अगाडि बढाउने भन्ने बारेमा नै आज छलफल भयो र त्यो विषयमा सबैको बुझाइ एकरूपतामा नै रहेको छ। तत्काल सर्च कमिटीलाई पूर्णता दिएर आयोग गठनको कामलाई अगाडि बढाउने समझदारी गर्नुहुन्छ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत र महान्यायाधिवक्ता रमेश बडाल सहभागी हुनुहुन्थ्यो। सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरिएका 71 स्थानीय तहलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ। सिंहदरबारमा हिजो बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले संकटग्रस्त घोषित 20 जिल्लाका 71 स्थानीय तहलाई क्षतिको आकलन अनुरूप राहत रकम वितरण गर्ने निर्णय गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव बसन्त अधिकारीले जानकारी दिनुभयो। स्थानीय तहलाई क्षति भएको आधारमा तीन क्षेत्रमा वर्गीकरण गरिएको छ, जस अनुसार बढ़ी क्षतिग्रस्त 9 स्थानीय तहलाई 1 करोड़का दरले, त्यस्तै दोस्रो तहका 12 स्थानीय तहलाई 75 लाखका दरले र तेस्रो तहमा वर्गीकृत 50 स्थानीय तहलाई 50 लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय बैठकले गरेको सहसचिव अधिकारीले बताउनुभयो।
थप संख्यामा हेलिकप्टर चाहिएको कुराको अहिले पनि हामीले महसुस गर्यौं र त्यसै गरिकन उपकरणहरू खोज तथा उद्धार कार्यमा चाहिने उपकरणको लागि पनि व्यवस्थापन हुन भोलि बस्दै गरेको विपद जोखिम न्यूनीकरण सम्बन्धी राष्ट्रिय परिषदको बैठकमा सिफारिश गर्ने निर्णय पनि भएको छ। र त्यसै गरिकन अर्को महत्वपूर्ण निर्णय चाहिँ यो पश्चिम नेपालमा एक वर्ष अगाडि गएको भूकम्प, जाजरकोट बजाङ बाजुरा र डोटीमा गएको भूकम्प पश्चात त्यहाँको पुननिर्माणको कार्यलाई तीव्रता दिने विषयमा पनि केही निर्णयहरू भएका छन्।
बैठकले विपद तथा खोज उद्धार कार्यलाई थप प्रभावकारी बनाउन थप संख्यामा हेलिकप्टर परिचालन गर्ने, आवश्यक उपकरण व्यवस्थापनका लागि राष्ट्रिय परिषद बैठकलाई सिफारिश गर्ने निर्णय गरेको छ। बैठकले मनसून शुरू भएपछि विपज्जन्य घटनामा परि निधन भएका परिवारहरूको एकजना सदस्यको बीमा सरकारले गर्ने गरी सिफारिश पनि गरेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,74,47,27,634 रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार कोषमा संस्थागत एवं व्यक्तिगत तवरबाट गरी असोज 30 गतेसम्म उक्त रकम संकलन भएको हो। निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनको मतदाता नामावली अध्यावधिक गर्नका लागि गैरावासीय नेपाली नागरिकता लिएका व्यक्तिको साबिकको नागरिकता त्यागको विवरण माग गर्ने निर्णय गरेको छ। आयोगको हिजो बसेको बैठकले स्थानीय तह उपनिर्वाचन 2081 मतदाता नामावली अध्यावधिक गर्ने प्रयोजनका लागि गैरावासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको नागरिकता प्राप्त गर्नु पूर्वको साबिकको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालय मार्फत माग गर्ने निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिनुभयो। मतदाता नामावली अध्यावधिक गर्ने प्रयोजनका लागि मतदाता नामावली ऐन बमोजिम नागरिकता त्याग गरेको विवरण जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको प्रवक्ता सापकोटाले बताउनुभयो। आयोगले नागरिकता ऐनमा भएको व्यवस्था अनुसार गैरावासीय नेपाली नागरिकता प्राप्त गर्नु पूर्वको नेपाली नागरिकता त्यागको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई कार्तिक 5 गतेभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा मतदाता नामावलीमा रहेको विवरणसँग भिडाई त्यस्तो नागरिकता त्याग गर्ने मतदाताको नाम मतदाता नामावलीबाट हटाई मतदाता नामावली अध्यावधि गरिने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले आगामी मंगिर 16 गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको छ। आयोगको हिजो बसेको बैठकले उपनिर्वाचन हुने जिल्लामा रिक्त नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनका लागि सम्बन्धित स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने निर्णय गरेको आयोगका सचिव रविलाल पन्थले जानकारी दिनुभयो। वडाध्यक्षको मात्र निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा मुख्य निर्वाचन अधिकृत वा अधिकृतको कार्यालय रहने सचिव पन्थले बताउनुभयो। 2079 भएको स्थानीय तहको निर्वाचनपछि विभिन्न कारणले रिक्त जिल्ला समन्वय समितिका प्रमुख 2 त्यसै गरी गाउँपालिकाका अध्यक्ष 2 उपाध्यक्ष 4 वडाध्यक्ष 11 नगरपालिकाका प्रमुख 1 उपप्रमुख 1 र वडाध्यक्ष 21 गरी 42 पदका लागि मंगिर 16 गते आइतबार उपनिर्वाचन हुन लागेको आयोगले जनाएको छ। निर्वाचन आयोगले मंगिर 16 गते हुने स्थानीय तहको उपनिर्वाचनमा उम्मेद्वारी दिने राजनैतिक दललाई महिला उम्मेद्वार रहने गरी मनोनयन पत्र पेश गर्न निर्देशन पनि दिएको छ। स्थानीय तह उपनिर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख पदमा उम्मेद्वार मनोनयन पत्र पेश गर्दा उम्मेद्वारी दिने राजनैतिक दलले महिला उम्मेद्वार रहने गरी मनोनयन पत्र पेश गर्न निर्देशन दिएको आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाले बताउनुभयो। उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनैतिक दललाई स्थानीय तह निर्वाचन ऐन बमोजिम निर्देशन दिइएको आयोगले जनाएको छ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारूढ़ दलहरू नेपाली कांग्रेस र नेकपा एमाले संविधान संशोधनको कुरा गरिरहेको सन्दर्भमा संविधान संशोधन गरेर संघीयता खारेज गर्नुपर्ने बताउनु भएको छ। अर्घाखाँचीको रानी गैरामा हिजो राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आयोजना गरेको राजनैतिक तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष केसीले प्रदेश संरचना पाल्ने 4 अर्ब रूपैयाँ ले शिक्षा र स्वास्थ्य वर्षभरि निशुल्क गर्न सकिने बताउनुभयो। उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्र ल्याउन संघीयता खारेजीको माग गरिरहेको तर आफूहरूले गणतन्त्रको दिगो र संस्थागत विकासकै लागि संघीयता खारेज गर्नुपर्ने वास्तविक आवाज उठाएको बताउनुभयो। संघीयता खारेज गर्न नसकिए गणतन्त्र नै धरापमा पर्ने उहाँको तर्क थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले 21 वर्षदेखि मारवाड़ी सेवा समितिको कब्जामा रहेको पशुपति गौशाला धर्मशाला खाली गराउने कार्य तत्काल रोक्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको निर्देशनमा कोषलाई पठाइएको पत्रमा शान्ति सुरक्षामा समस्या उत्पन्न भएकाले अर्को निर्णय नभएसम्म स्थगित गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ। पत्रमा पशुपति क्षेत्र विकास कोष संचालक परिषदको असोज 20 गतेको बैठकले धर्मशाला सञ्चालन र व्यवस्थापनका सन्दर्भमा काठमाडौँ महानगरपालिकासँग समन्वय गर्ने भनी गरेको निर्णय कार्यान्वयन नगर्न भनिएको छ। पछिल्लो विवादको किनारा पर्सि आइतबार बस्ने पशुपति क्षेत्र विकासको सञ्चालक समितिको बैठकले लगाउने मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले नेपालले जलवायु परिवर्तनको प्रभावका कारण चरम मौसमी संकटको सामना गर्नु परिरहेको बताउनु भएको छ। काठमाडौँमा हिजो आयोजित विश्वव्यापी जलवायु कार्यका लागि सगरमाथाको आह्वान विषयक अन्तर्क्रियामा उहाँले त्यसबाट जनधनको क्षतिका साथै सड़क पुल जलविद्युत परियोजना र अन्य सार्वजनिक तथा निजी सम्पत्तिको क्षति समेत बेहोर्नु परिरहेको उल्लेख गर्नुभयो। कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले जलवायु परिवर्तनलाई गम्भीरता साथ लिएको उल्लेख गर्नुहुँदै जलवायु परिवर्तनको असर कम गर्न अनुकूलन र कार्बन उत्सर्जन घटाउन न्यूनीकरणका साथै हानि नोक्सानीलाई सम्बोधन गर्ने उपायहरूलाई प्राथमिकता दिइएको जानकारी गराउनुभयो। कार्यक्रम नेपाल रिपब्लिक मीडियाले आयोजना गरेको थियो। कानून न्याय तथा संघीय मामिला मन्त्री अजय कुमार चौरसियाले सरकार भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता र सुशासनको प्रत्याभूति दिलाउन सफल रहेको बताउनु भएको छ। नेपाल प्रेस युनियन पर्साले हिजो वीरगंजमा आयोजना गरेको कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री चौरसियाले स्थानीय तहलाई बलियो बनाउन संघीय सरकारले सहयोग गर्ने जानकारी दिनुभयो। पत्रकारहरूको एक जिज्ञासामा मन्त्री चौरसियाले आगामी संसद अधिवेशनमा संघ प्रदेश र स्थानीय तहसँग सम्बन्धित कानूनहरू पारित हुने बताउनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले व्यवसायीबाट जग्गा सहयोग लिनु आश्चर्यको विषय नभएको टिप्पणी गर्नुभएको छ। बाँकेको कोहुलपुरमा हिजो कार्यकर्तालाई सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले व्यवसायी बीनबहादुर गुरूङले 10 रोपनी 14 आना जग्गा सहयोग दिन चाहेपछि एमाले सहर्ष स्वीकार गरेको बताउनुभयो। बीनबहादुर गुरूङसँग जग्गा सहयोग लिँदा कुनै अदृश्य सम्झौता नभएको दावी गर्नुहुँदै महासचिव पोखरेलले गुरूङ जोड़िएको ललिता निवास प्रकरणसँग किर्तिपुरको जग्गाको कुनै साइनो नभएको धारणा राख्नुभयो। असोज 10-देखि 12 गतेसम्म परेको अविरल वर्षाले क्षतिग्रस्त खुरकोटको पुलमा नेपाली सेनाले सिन्धुली र रामेछापलाई जोड्ने प्यानल ब्रिज जोड़ेको छ। वर्षाले पुल क्षतिग्रस्त भएपछि सरकारले पुल निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो। नेपाली सेनाको 14 वाहिनी अड्डा गौचर काठमाण्डुको प्राविधिक टोलीले पुल जोड़ेको हो। भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा 3 महिने वर्षावास तथा धार्मिक अनुष्ठानको हिजो समापन भएको छ। वर्षातको 3 महिना प्रतिकूल मौसमका कारण धर्मयात्रा गर्न असहज हुने भएका कारण उपासक उपासिकासहित भिक्षुहरू सुरक्षित स्थानमा बसेर धार्मिक अनुष्ठानमा शरीक हुनका लागि वर्षावास गर्ने गर्दछन्। लुम्बिनीमा विगत 8 वर्षदेखि स्थानीय समुदायका तर्फबाट वर्षावास तथा धार्मिक अनुष्ठान कार्यक्रम गरिँदै आएको र यस अवधिमा दैनिक धर्मदेशना पूजा लगायतका धार्मिक गतिविधिहरू सञ्चालन भइरहेका थिए। राजकीय बुद्ध विहारका संरक्षक भिक्षु सागर धम्बले भगवान बुद्धले सबै प्राणी जगतको कल्याणका लागि प्रदान गरेको उपदेशलाई असार पूर्णिमादेखि आश्विन पूर्णिमाको 90 दिनसम्म बुद्ध जन्मस्थल लुम्बिनीमा वर्षावास तथा धार्मिक अनुष्ठान कार्यक्रमको माध्यमबाट उजागर गर्ने काम गरिएको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिक स्थल बढ़ीमालिका मन्दिरको दर्शन एवं पूजा अर्चना गर्नुभएको छ। राष्ट्रपति पौडेलले बाजुरास्थित त्रिवेणी नगरपालिका वडा नम्बर 9 पर्ने बढ़ीमालिकाको पूजा अर्चना गरी टीका एवं प्रसाद ग्रहण गर्नुभयो। नेपाल वायुसेवा निगमले हालसम्म विमानको 6,32,85,00,000 रूपियाँ ऋण भुक्तानी गरेको जनाएको छ। निगमलाई अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका 2 न्यारो बडी र 2 वाइड बडी विमानका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्येको उक्त रकम भुक्तानी गरेको निगमले विज्ञप्ति जारी गरी जानकारी दिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै सराङकोटबाट उड्ने प्याराग्लाइडिङ उडानलाई अन्यत्र स्थानान्तरण गरिएको छ। कास्की संवाददाता गौरव त्रिपाठीको यो रिपोर्ट।
पोखरा सराङकोट आसपासमा देखिने रंगीचंगी पुतली जस्तो दृश्य आजभोलि कम देखिन थालेका छन्। अहिले पोखराको सराङकोटमा उड्ने प्याराग्लाइडहरूलाई अन्यत्र स्थानान्तरण गरिएपछि पोखरा नै खल्लो जस्तो लाग्न थालेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै कुनै विमान मिस अप्रोच भई पोखराको पश्चिमतर्फ गयो भने त्यसलाई अवरोध हुने आशंकामा पोखराको सराङकोटबाट भइरहेको प्याराग्लाइडिङ उडान सराङकोटबाट केही किलोमिटर टाढा तोरीपानी र मानेढुङ्गामा सारी जसका कारण पोखरा बजारबाट प्याराग्लाइडिङ उडेको दृश्य नै देख्न सकिन्न। पोखराको प्याराग्लाइडिङलाई सराङकोटबाटै सञ्चालन गर्न सक्ने थुप्रै आधार र प्रमाण भएको प्याराग्लाइडिङ पूर्व राष्ट्रिय प्रशिक्षक योगेश भट्टराई बताउनुहुन्छ।
सराङकोटमा ल्याउनु परेको अवस्थामा यी खालका डिभाइसहरूले हामीलाई मद्दत पुर्याउँछ। हाम्रा पायलटहरूका इक्विपमेन्टहरू अप टु डेट छन्, लाइसेन्सहरू अप टु डेट छन्, डिभाइसेसहरू युज गर्नुपर्ने रेडियो कम्युनिकेशन ट्र्याकर सबै अप टु डेट छन्।
अहिले पोखरामा उड्ने हरेक प्याराग्लाइडिङमा उच्च प्रविधि जडान गरिएको छ। नागरिक उड्डयन प्राधिकरण ले तोकेको घेराभित्र ती प्याराग्लाइडिङहरू उड्ने गर्छन्। कुन ग्लाइडर कहाँ उडेको छ त्यसको उच्च प्रविधि मार्फत प्रत्यक्ष निगरानी हुन्छ, जसको सम्पर्क सिधै विमानस्थलको टावरमा राख्न सकिने भएकाले टावरले दिएको सूचनाका आधारमा 5-10 मिनटमा प्याराग्लाइडरहरूले आकाश खाली गर्न सक्ने प्रविधि जडान गरिएको छ। पोखरामा अहिले जेनथेन प्याराग्लाइडिङको टेन्डम फ्लाइट चले पनि सोलो उडान भने शून्य रहेको नेपाल हवाई खेलकुद संस्था नाका अध्यक्ष अनिल केसी बताउनुहुन्छ।
अब जसरी अहिले टेन्डेमलाई अहिले एउटा व्यवस्थित विधि प्रविधि हामीले चाहिँ टेन्डेम सुचारू गर्नको लागि चाहिँ सिभिल एभिएसनबाट अथोरिटी दिनुभएको छ। अब सिभिल एभिएसन अथोरिटीबाट नै यस सोलो सम्बन्धी पहल गरिदिनु भने हामीले एउटा बक्स बनाएर त्यसलाई विधि प्रविधियुक्त चाहिँ पोखराको सोलो प्याराग्लाइडिङ फेरि पहिला जसरी।
पोखरामा अहिले प्याराग्लाइडिङ उडाउने 52 कम्पनी सञ्चालन छन्। अहिले पोखरामै 379 पाइलट रहेका छन्। सराङकोटबाट प्याराग्लाइडिङ विस्थापित भएपछि लगभग 100 पाइलट यो पेसाबाटै बाहिर निस्किएका छन् भने 50 नेपाली पाइलट विदेश प्रान भइसकेका छन्। छन्। तर पर्याप्त अध्ययन र विकल्पको खोजी नगरी सोराङकोटबाट प्याराग्लाइडिङ अन्यत्र लैजाँदा पोखराको सौन्दर्यमा कमी त आएको छ नै, सँगसँगै कैयौंको रोजगारी गुम्ने र पर्यटक आकर्षणको गन्तव्य पनि हटेको महसुस व्यवसायहरूले गरेका छन्। गौरव त्रिपाठी, रेडियो नेपाल।
इजरायलको विदेश मन्त्रालयले हमासका शीर्ष नेता यहिया सिनवार गाजामा मारिएको जनाएको छ। इजरायली विदेश मन्त्री कार्ड्सलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले गाजामा इजरायली सेनाले बिहिबार गरेको कार्यवाहीमा हमासका नेता मारिएको जनाएका छन्। इजरायलले सिनवारलाई गत अक्टोबर 7 भएको आक्रमणको मुख्य योजनाकारका रूपमा इंगित गर्दै आएको थियो। सिनवार पछिल्लो लामो समयदेखि हमासको प्रमुखका रूपमा हुनुहुन्थ्यो। इजरायलले उत्तरी गाजा क्षेत्रमा रहेको जवालिया शहरस्थित एउटा शरणार्थी शिविरमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा 19 प्यालेस्टाइनीको मृत्यु भएको छ। विद्यालयलाई शिविरका रूपमा स्थापित गरिएको ठाउँमा धेरै विस्थापित नागरिकहरूले आश्रय लिइरहेका थिए। विगत एक वर्षदेखि जारी इजरायल गाजा युद्धका क्रममा हालसम्म 42,400 भन्दा बढ़ी प्यालेस्टाइनीले ज्यान गुमाइसकेका छन्। यस क्रममा 1,00,000 भन्दा बढ़ी मानिस घाइते पनि भएका छन्। भारतको उत्तरी राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा 20 जनाको मृत्यु भएको छ। घटनासँग जोड़िएका 3 जनालाई पक्राउ गरिएको र 8 जना विरूद्ध जाहेरी दर्ता गरिएको प्रहरीले जनाएको छ। मृतकहरूमध्ये धेरैले 2 दिन अघि मदिरा सेवन गरेका र उनीहरूको स्वास्थ्य बिग्रिएपछि अस्पताल लगिएकोमा अस्पतालमै उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। बंगलादेशको एउटा अदालतले निर्वासित पूर्व प्रधानमन्त्री शेख हसिनालाई पक्राउ गर्ने भनी पक्राउ पुर्जी जारी गरेको छ। अदालतले हसिनाको अवामी लीग पार्टीका पूर्व महासचिव ओबेदुल कादिर सहित 44 जना विरूद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ। विद्यार्थी समूहको नेतृत्वको आन्दोलनको उत्कर्षमा हसिना नेतृत्वको सरकार ढलेपछि उहाँले गत अगस्तमा भारतमा शरण लिनुभएको छ। हसिनाको 15 वर्षीय शासनकालमा व्यापक रूपमा मानवाधिकार उल्लंघन भएको, राजनैतिक विरोधीहरूलाई सामूहिक हिरासतमा राखिएको र गैर न्यायिक हत्याहरू भएको आरोप लगाइएको छ। बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणका प्रमुख अभियोजक मोहम्मद इस्लामले पूर्व प्रधानमन्त्री हसिनालाई पक्राउ गर्न र नोभेम्बर 18 अदालतमा पेश गर्न अदालतले आदेश दिएको जानकारी दिनुभएको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
बागलुङको ढोरपाटन नगरपालिका 5 का किसानले व्यावसायिक तरकारी खेतीबाट लाखौं रूपियाँ आमदनी गरिरहेका छन्। बागलुङको नाथुरी, बाहुन गाउँ, अधिकारी चौर, प्याङखोलाका प्रत्येक परिवारले प्लास्टिकका टनेलमा मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका र त्यसबाट राम्रो फाइदा लिइरहेको अगुवा किसान कृष्णलाल कर्णेलले बताउनुभयो। कृषि ज्ञान केन्द्र सहित विभिन्न सरकारी निकायले अनुदान दिन थालेपछि स्थानीय कृषकहरूको आकर्षण व्यावसायिक तरकारी खेतीतर्फ बढ्दै गएको हो। यसरी व्यावसायिक तरकारी खेतीले गाउँलेको जीवनशैली नै बदलिएको स्थानीय किसान विष्णु कुमारी घरतीले बताउनुभयो। उता बाँकेका केही महिला कृषकले बाख्रा पालनबाट 3 करोड़ भन्दा बढ़ी आमदनी गर्न सफल भएका छन्। त्यस क्षेत्रका महिलाले बाख्रा पालनलाई बढ़ावा दिएपछि अहिले त्यहाँका घर परिवारको जीवनयापनमा परिवर्तन आएको स्थानीय अगुवा दिव्या गुरूङले बताउनुभयो। नेपाली बजारमा गहुँको माग बढ़ेपछि सरकारले भारतबाट 2,00,000 मेट्रिक टन गहुँ आयात गर्ने भएको छ। बजारमा गहुँको अभाव हुने देखिएपछि केही मात्रामा मूल्य वृद्धि भएको भन्ने उपभोक्ताको गुनासो आएपछि सरकारले गहुँ आपूर्तिका लागि भारतसँग पहल थालेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले बताउनुभयो। यसैबीच सरकारले व्यवसायीहरूलाई चाडपर्वका बेला मूल्य नबढ़ाउन आग्रह पनि गरेको छ। बजारमा कृत्रिम अभाव सिर्जना गरी मूल्य वृद्धि गरेको पाइएमा अनुगमन गरी कार्यवाही गरिने पनि मन्त्रालयले जनाएको छ। बड़ा दशैंको विदापछि असोज 29 गते मंगलबारदेखि खुलेको शेयर बजार बढ़दो क्रममा रहेको छ। बड़ा दशैं विदापछिको पहिलो कारोबार दिन असोज 29 गते मंगलबार शेयर बजार परिसूचक नेप्से 43.22 अंकले बढ़ेको थियो। यस्तै बुधबार 31.48 अंकले बढ़ेको थियो। साताको शेयर बजारको अन्तिम कारोबार दिन बिहिबार नेप्से परिसूचक 2.47 को सामान्य अंकले बढ़ेर 2745.36 बिन्दुमा पुगेको नेपाली स्टक एक्सचेन्जले जनाएको छ। नेप्सेसँगै बिहिबार कारोबार रकम पनि बढ़ेर 7,19 करोड़ रूपियाँ भन्दा बढ़ीको कारोबार भएको छ। यस्तै बिहिबार सुनको मूल्य तोलामा 600ले बढ़ेर प्रतितोला 1,62,400 रूपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अब खेल समाचार।
महिला साफ च्याम्पियनसिप फुटबलको सातौं संस्करण आज शुरू भएको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा साफ च्याम्पियनसिपको सर्वाधिक सफल टोली भारतले पाकिस्तानसँग खेल खेलिरहेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा खेल जारी रहेको छ। सन् 2010 शुरू भएको साफ च्याम्पियनसिपको छ
हिजो तयार पारिएको खेल विवरणका साथमा अजय बम थिए। अमेरिका विरूद्ध अहिले नेपालले T20 क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ। अमेरिकाको टेक्सासको डल्लासमा अहिले खेल भइरहेको छ। नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ। 19.3 बलमा अहिले नेपालले 7 विकेटको क्षतिमा 162 रन जोडेको छ। अब मौसम। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदलिरही बाँकी कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका साथै बाँकी केही प्रदेशका पहाड़ी भागमा एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 24.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15.4 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25-27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:05 भयो भने सूर्यास्त भरे साँझ 5:31 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। शान्ति प्रक्रिया टुंग्याउन आवश्यक प्रक्रिया तत्काल अघि बढ़ाउने प्रमुख तीन दलबीच सहमति। पछिल्लो बाढ़ी पहिरोले अति प्रभावित 71 संकटग्रस्त स्थानीय तहलाई राहत रकम दिलाउने सरकारको निर्णय। गैरावासीय नेपालीले नागरिकता त्याग गरेको विवरण उपलब्ध गराउन निर्वाचन आयोगको सरकारलाई निर्देशन। र हमासका शीर्ष नेता यहिया सिनवार गाजा आक्रमणमा मारिएको इजरायलको भनाई। बिहान 7 समाचार सकियो। अर्को समाचार प्रसारण 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।